और फिर सर शेव करो, अब प्रॉब्लम। असद इब्ने जुरारा उमरा स्टार्ट कर चुका है बाय वेयरिंग इहराम, और सेकंड वाजिब है खाने काबा का तवाफ, वहां पे जाने पे उमैया इब्ने खलफ परमिशन नहीं दे रहा कि वो जादूगर तो वहीं बैठा, वहीं बैठ के वो अपना जादू चलाएगा, तुम पर भी असर हो जाएगा, तुम भी सीधे रास्ते को छोड़ दोगे। लेकिन अब प्रॉब्लम का सलूशन क्या निकले, इहराम कैसे उतारा जाए, उमरा कैसे कंप्लीट किया जाए। आखिर ये बात ये हिस्ट्री है, आपको सूरह अनआम की तफसीर जिस किताब में मिलेगी ये वाकया मिलेगा। चुनाचे आखिर में ये तय पाया कि अब मजबूरी उमरा भी करना और उस जादूगर के जादू से अपने आप को बचाना। तो ऐसा करो, मैया इब्ने खलफ ने कहा ऐसा करो, अपने कान में ये कॉटन रख लो, दोनों कान बंद कर लो, एक बार उसकी आवाज तुम्हारे कान में गई और उसका मैजिक चल गया, तुम ब्रेन वॉश हो गए, तुम समझो कि हैप्नोटाइज हो गए, चले, और कोई सलूशन ही नहीं था। चुनाचे असद इब्ने जुरारा ने अपने कानों में रुई रखी और खाने खुदा गया ताकि काबे का तवाफ कंप्लीट करके अपना उमरा पूरा हो। अब वहां पहुंचे, उसने तवाफ शुरू किया। नॉर्मली रसूल खुदा हजरे अस्वद के करीब बैठते हैं, लेकिन उस दिन रसूल खुदा हजरे अस्वद के करीब नहीं थे, वो जो एक सेमी सर्कुलर वॉल है जहां गोल्डन ड्रेनेज पाइप लगा है उसके करीब बैठे थे। अब वो तवाफ कर रहा है, आधे तवाफ में आदमी वहां जाता, वहां पहुंचा, उसकी निगाह पड़ी कि रसूल खुदा अपने चंद कंपेनियंस के साथ वहां बैठे। अभी उमैया इब्ने खलफ ने इतना इसके ज़हन में एंटी प्रोपेगेंडा किया कि खुद ये कहते हैं कि मैंने बड़ी नफरत और हकारत से इस ग्रुप को देखा और इनको बाईपास करता हुआ आगे निकल गया कि इनकी वजह से सारे प्रॉब्लम हो रहे हैं, इवन हम मदीने वाले भी इनकी वजह से इफेक्टेड, हमें हेल्प नहीं मिली इनकी वजह से। चुनाचे कह के आगे बढ़ गए सेकेंड राउंड। अब जब वहां पहुंचा और पैगंबर के चेहरे पे निगाह पड़ी, तो एक बार पैगंबर का चेहरा देखा और इसके दिल में ख्याल आ गया कि ये इतना सच्चा चेहरा नजर आ रहा है। भाई मुबाहिले के मैदान में जो नजरान के ईसाइयों ने कहा था, उससे पहले मक्के में पैगंबर का चेहरा खुद पैगंबर की सच्चाई की सबसे बड़ी दलील है। एक मर्तबा पैगंबर का चेहरा देखा, कहा ये चेहरा किसी झूठे या जादूगर का चेहरा नहीं लगता, सच्चा। और फिर आगे बढ़ गए, तवाफ में आपको मालूम है ना कि रुकने का टाइम नहीं होता है, मजमा आपको पुश करता है। थर्ड राउंड में आया तो पहले से तैयार होके आए कि अच्छी तरह देखूंगा। पैगंबर के चेहरे पे निगाह पड़ी, इसके दिल ने कहा कि ये चेहरा जो है नहीं, वो उमैया इब्ने खलफ गलत कह रहा है। चौथा राउंड, एक बार इसके दिल में ख्याल आया कि मैं अपनी कौम का सबसे वाइस पर्सन, दानिशमंद, इंटेलेक्चुअल मुझे भेजा गया है मुजाकिरात के लिए और निगोसिएशन के लिए, कोई बेवकूफ आदमी को नहीं भेजा जाता, क्या मैं बच्चों की तरह से एक आदमी की बातों से बहस जाऊंगा, ये मेरी अकल के खिलाफ है, ये मेरी अकल पर अटैक है, नहीं ऐसा नहीं हो सकता, मुझे सुनना तो चाहिए कि क्या कह रहा है। पांचवा राउंड कंप्लीट हो गए, छठे और सातवें राउंड के आखिर तक उसकी यह हालत हो गई। उसने कहा मैं जाहिल नहीं, मैं दुनिया को भी जानता हूं, मैं अपनी कौम को हर जगह जाके रिप्रेजेंट करता हूं। एक बार बार सातवां चक्कर कंप्लीट किया, हां उन लोगों के उम्रे में नमाज तवाफ नहीं होती थी क्योंकि नमाज का कंसेप्ट ही खत्म हो गया। अब मेरी ये बात सिर्फ वो लोग समझेंगे जो उमरा या हज कर चुके, तवाफ के बाद नमाज तवाफ नहीं, तो सीधा रसूल के पास आ गए, कानों से रूही निकाली और एक मरतबा कहा कि ऐशस मैंने सुना है कि तू एक नया रिलीजन लेके आया, मुझे उमरा कंप्लीट करना, मदीने वापस जाना है, अपनी कौम को रिपोर्ट देना है, मेरे पास टाइम बहुत कम, शॉर्टेस्ट तरीके से बता कि व्हाट इज इस्लाम। एक सवाल है, माही अल इस्लाम, बहुत ही मुख्तसर, पैगंबर इस्लाम ने सिर्फ तीन आयतों की तिलावत की, सूरह अनाम आयत नंबर 152, आयत नंबर 153, आयत नंबर 154, और ये सूरह का नंबर है 6, 152, 153, 154, तीन आयतों की तिलावत करता है اب تیسری آیت ابھی پوری بھی نہیں ہوئی تھی کہ بے اختیار کہتا ہے کہ اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ. میں گواہی دیتا ہوں کہ اگر یہ ریلیجن تو لے کے آیا, یہ جو تو نے تین آیتیں پڑھی, اس سے زیادہ سچا کوئی دین ہی نہیں ہو سکتا ہے. یا اسد ابن زرارہ جو مدینے گئے تو اسلام کے سب سے بڑے پریچر بنے. کنکلوژن آج نہیں آ سکا ہے کہ میں اس واقعے سے کیا پروف کرنا چاہ رہا ہوں. اسلام میں علم دین اور پریچنگ کی کتنی اہمیت. کل والے جملے کو ریپیٹ کروں لیکن ٹائم کم ہے تو آج بھی جملہ شارٹ رہے گا, اللہ کرے کوئی مس انڈرسٹینڈنگ نہ ہو. اسپتال بنانا اچھی چیز, ہوملیس لوگوں کے لیے گھر کا انتظام کرنا اچھی چیز, بیماروں کے لیے دوا کو پرووائڈ کرنا اچھی چیز, بھوکے لوگوں کے لیے کھانے کا انتظام کرنا اچھی چیز, مگر ان سب سے زیادہ اچھی چیز امپورٹنٹ ٹاپ آف دا لسٹ اسلام کی تبلیغ اور دین کی پریچنگ ہے. اسعود ابن زرارہ نے یہ تین آیتیں سنی جس میں اللہ نے 10 احکام شریعت دیے. آپ نے حضرت موسیٰ کے 10 کمنٹمنٹس تو سنے. کیا اسلام کا فرسٹ انٹروڈکشن کبھی پڑھا کہ کیا 10 باتیں اسلام میں سب سے پہلے آئی؟ کہ جب کوئی آدمی آ کے سوال کرتا ہے کہ واٹ از اسلام, شارٹیسٹ اور سمپلیسٹ طریقے سے بتاؤ, پیغمبر ہمیشہ اس آیت کی تلاوت کرتے. آپ حضرات میں سے بہت سو کی جیب میں آئی فون ہوں گے یا مختلف قسم کی ایسی ڈیوائسز ہوں گی, جا کے ابھی آپ دیکھ لیجئے کہ تین آیتیں کیا ہیں. میرے پاس آیتوں کی تلاوت کبھی آج ٹائم نہیں, لیکن پیغمبر نے ایک جملہ یہ کہا تھا, اب معصومین کو ایگزمپٹ کرتے ہوئے, کہ اسلام پہ اسعود ابن زرارہ اور موسیٰ ابن عمیر کا احسان سب سے زیادہ. وہ آدمی جو کانوں میں روئی لگا کے پیغمبر کے پاس آیا اور تین آیتوں کے بعد ایسا چینج ہوا کہ اسلام کا سب سے بڑا پریچر بنا. مگر اس کا صحیح ریزلٹ میں کل دوں گا, آج صرف اتنی سی بات کہنا کہ ہاں یہ جو اسلام کی ایک بہت بڑی ذمہ داری, ہر مومن کو اپنی جگہ ایک پریچر قرار دیا گیا, یہ خالی مردوں کے لیے نہیں ہے, مرد کے لیے بھی ہے, عورت کے لیے بھی ہے, عالم کے لیے بھی ہے, جاہل کے لیے بھی ہے, بوڑھے کے لیے بھی ہے, بچے کے لیے بھی. کیونکہ اسلام ایک ایسا مشن ہمیں اور آپ کو دیتا ہے جس میں ہر آدمی اپنی جگہ سپاہی. 90 سال کا سعید ابن جبیر بھی اسلام کا سپاہی بنے گا, 60 سال کا حبیب ابن مظاہر بھی اسلام کا سپاہی بنے گا, 18 سال کا علی اکبر بھی اسلام کا سپاہی بنے گا, 6 مہینے کا علی اصغر بھی اسلام کو پروٹیکٹ کرے گا. یہ اسلام اور کربلا بیسٹ ایگزامپل ہے اسلام کی, کہ یہ سب کو اس میں ایکول اپنا شیئر شامل کرنا. اور ایسا نہیں ہے کہ خالی خاندان اہل بیت یا اہل بیت کی فیملی سے ریلیٹڈ ہو, نہیں. جب بنی اسد کے قبیلے سے آقا حسین نے زمین خریدی تھی تو کیا اسی وقت آقا نے یہ میسج نہیں دے دیا تھا کہ اسلام کی ذمہ داری مردوں پر بھی ہے, عورتوں پر بھی ہے, بچوں پر بھی ہے, بوڑھوں پر بھی ہے, جوانوں پر بھی ہے. 2 محرم کی نائٹ آ گئی, ایو آف 2 محرم, شب 2 محرم. آپ کے لیے جیسے کل کی رات تھی ویسے آج کی رات ہے, ویسے ہی کل آنے والے کل کی رات ہوگی. کوئی زینب کبریٰ سے پوچھے کہ کتنا فرق پڑ چکا ہے ان 2 راتوں کے اندر. حسین کا قافلہ مدینے سے کوفہ جا رہا, 2 دن کے بعد انشاءاللہ جناب حر کے مصائب آئیں گے, تو جو ہر سال آپ سنتے ہیں ریپیٹ ہوگا کہ حر نے اس قافلے کو روک دیا اور کہا ہے کہ فرزند رسول میں آپ کو کوفے تو نہیں جانے دوں گا. راستہ چینج کیا اور چلتے چلتے 2 محرم سے پہر کا وقت, آفٹر نون یعنی عصر کا وقت قافلہ چل رہا, اور اب کسی کو بھی نہیں پتا کہ اس کا ڈیسٹینیشن کیا. حر نے صرف اتنا کہا ہے کہ فرزند رسول آرڈر ہیں, آپ کوفے نہیں جا سکتے. پھر کہاں جائیں؟ حر کے بعد کوئی فردر آرڈر نہیں ہے, حسین کا قافلہ چل رہا. حسین کے لشکر میں کوئی نہیں ہے جو کبھی آقا سے پوچھے کیا کام کہاں جا رہے ہیں. حسین کی سپاہی آنکھیں بند کر کے آقا کا حکم مانتے. آرگومنٹ, سوال, یہ ساری چیزیں کربلا والوں کے اندر نہیں, ان کی نیچر میں نہیں. لیکن چلتے چلتے ایک مرتبہ حسین کی سواری کی جانور زلجنا نے ٹھوکر کھائی اور رک گئے. عزاداروں چلتے چلتے یہ گھوڑا رک گیا. حسین کی سواری کا وفادار جانور جو خالی حسین کے اشاروں پہ رقص کیا کرتا ہے. حسین کے لشکر میں خالی انسانوں کی یہ خاصیت نہیں ہے، جو جانور ہیں ان کی بھی یہ خاصیت ہے. آقا حکم دے، اسے آقا کے حکم کو فالو کرنا. مگر رک گئے. آقا نے اس کو آگے بڑھانے کی کوشش کی، لیکن آج یہ سواری کا جانور آگے نہیں بڑھ رہا. جناب عباس آگے آئے، کہا کہ آقا ایسا لگ رہا ہے کہ گھوڑا بہت تھک گیا ہے، چنانچہ آپ سواری کا جانور بدلیں. دیکھیں حسین کو سب کچھ معلوم، وہ علم امامت رکھتے، لیکن اپنے قافلے والوں کو اور لشکر یزید ہر کو کیسے بتایا جائے؟ کہ اچھا عباس سواری کا جانور بدلو. دوسرا گھوڑا لایا گیا. آقا اس سرزمین پر کہ جہاں اس وقت ہزاروں نہیں لاکھوں، تھاؤزنڈز نہیں ملینز زیارت کے ارادے سے پہنچ رہے ہیں، آقا نے اس سرزمین پہ جو جنگل و ویرانہ ہے سواری کا جانور چینج کیا. یہ دوسرا گھوڑا یہ بھی ایک قدم آگے بڑھتا ہے اور ایک بار ٹھوکر کھا کے رک جاتا. آقا عباس نے کہا مولا تیسرا جانور لے کے آتا ہوں. مقتل میں لکھا ہے کہ سات جانور حسین نے بدلے، مگر کوئی جانور کربلا سے آگے جانے کو تیار نہیں ہے. آقا عباس گھبرا گئے، کہا کہ آقا معلوم نہیں کیا وجہ ہے کہ آج زلجنا سے لے کے سواری کے کسی اور جانور تک کوئی آگے نہیں بڑھ رہا. حسین نے کہا عباس ذرا دیکھو، قریب میں کوئی بستی ہے، کوئی ٹاؤن ہے، کوئی قصبہ ہے، کوئی قبیلہ؟ قریب ترین قبیلہ بنی اسد کا تھا. آقا نے جا کے پیغام دیا، بنی اسد والوں رسول کا بیٹا تمہارے درمیان آیا ہے اور تمہیں بلا رہا ہے. بنی اسد کے سارے مرد دوڑ دوڑ کے گھروں سے نکل کے آئے. انہیں یہ بھی پتا ہے کہ وہ آنے والا آیا ہے جس کے چہرے کو دیکھنا عبادت ہے. بنی اسد کے مرد ایک بار آقا حسین کو گھیرے میں لے کے کھڑے ہو گئے. فرزند رسول آیا ہے، جس رسول کا کلمہ پڑھتے اس کا بیٹا آیا ہے. آقا آپ نے یہاں کیوں زحمت کی ہے؟ کہا یہ بتاؤ اس جگہ کا نام کیا ہے؟ کہا مولا اس جگہ کو ہم لوگ غازریہ کہتے ہیں. حسین نے کہا نہیں شاید کوئی اور نام بھی ہوگا. کہا مولا ہم لوگ اسے نینوا کہتے ہیں. حسین نے کہا نہیں شاید کوئی اور نام بھی ہوگا. کہا کہ مولا ہم لوگ اسے شطر فرات کہتے ہیں. حسین نے کہا نہیں کوئی اور نام بھی ہوگا. اب بنی اسد کے سارے مرد ایک دوسرے کا چہرہ دیکھ رہے ہیں، نہیں مولا ہمیں تو خالی اتنے ہی نام پتا ہیں. حسین نے کہا نہیں کوئی اور نام ہوگا. تمہارے قبیلے میں کوئی بوڑھا ہے، کوئی بزرگ ہے؟ کہا کہ ہاں 90 سال کا ایک بوڑھا جو چلنے کے قابل نہیں ہے. حسین نے کہا اسے بلا کے لاؤ. ایک بار اسے اٹھا کے لایا گیا، ہاتھوں میں اٹھا کے لوگ لا رہے. اس نے آقا کو دیکھا، سلام کیا اور کہا آقا آپ یہاں کیوں تشریف لائے؟ کہا اتنا بتاؤ اس زمین کے یہ نام تمہارے ساتھیوں نے بتائے، کوئی اور نام بھی ہے؟ کہا کہ ہاں ایک نام اور بھی ہے، لیکن وہ نام لینا ہم لوگوں نے بند کر دیا. کہا کہ نہیں بتاؤ تو صحیح کیا نام ہے؟ کہا مولا اس سرزمین کا ایک نام کربوبلا بھی ہے. بس کربوبلا کا نام سننا تھا. حسین نے کہا عباس قافلہ رکا ہوا تو ہے، لیکن عباس اب قافلے کو بٹھا دو، سواریوں کو بٹھا دو، خیموں کو لگا دو، سیداریوں کو خیمے میں پہنچا دو. ہمیں یہیں قیام کرنا ہے، ہمیں یہیں پہ اسٹے کرنا ہے. سیکنڈ محرم مغرب کا وقت قریب آ رہا. حسینی قافلہ روکا گیا، وہ بوڑھا گھبرا گیا، ہاتھوں کو جوڑ کے کہتا ہے مولا ارے یہاں پہ تو قطن قیام نہ کریں، اس لیے کہ ہم نے اپنے بوڑھوں سے سنا ہے، بزرگوں سے سنا ہے، بڑوں سے سنا ہے کہ کوئی نبی زمین سے نہیں گزرا مگر اس کے بدن سے خون نہ جاری ہوا. ارے کوئی ولی زمین سے نہیں گزرا، ارے کوئی نبی زادہ کسی نبی کا بیٹا یہاں سے نہ گزرا مگر اس کے بدن سے خون نہ جاری ہوا ہو. حسین ایک مرتبہ کہتے ہیں کہ تمہیں کیا پتا کہ یہاں خالی خون ہی جاری نہیں ہوگا، ہمارے بے گور و کفن لاشے اسی جلتی ریتی پہ پڑے رہیں گے. ہمیں یہیں رہنا ہے، हमें यही रहना है, इधर इधर खेमे लग रहे हैं, बीबियां खेमों में पहुंचाई जा रही हैं। हुसैन बनी असद के मर्दों से कहते हैं ठहर जाओ, अभी मुझे तुमसे बातें करना है, लेकिन लेकिन अभी आका ने बात शुरू भी नहीं की है। फिजा आई और आने के बाद का आका, शहजादी आपको याद कर रही है, शहजादी आपको बुला रही है। हुसैन ने कहा बनी असद के मर्दों मेरा इंतजार करो, मैं आता हूँ। ये कह के ज़ैनब कुबरा के खेमे में गए। ज़ैनब इस वक्त एक अहम काम अंजाम देना है, ये बताओ मुझे क्यों बुलाया? कहा भैया ये कौन सी जमीन पे उतर गए हो? अरे जब से मैं खेमे में आई हूँ मेरा दिल उल्टा जा रहा है, कलेजा टुकड़े टुकड़े हो रहा है। खाली इतना नहीं, खाली इतना नहीं, अजादारों दो मुहर्रम को करबला में कौन पहुंचा? हुसैन पहुंचे। कौन पहुंचा? अब्बास पहुंचे। कौन पहुंचा? अकबर पहुंचे। कौन पहुंचा? ज़ैनब पहुंची। कौन पहुंचा? उम्मे कुलसूम पहुंची। नहीं, कोई और भी पहुंचा। ज़ैनब ने कहा भैया जब से खेमे में कदम रखा है कलेजा टुकड़े टुकड़े हो रहा है, दिल उल्टा जा रहा, और मुसलसल किसी बीबी के रोने की आवाज सुन रही। हुसैन ने कहा ज़ैनब क्या तुमने नहीं पहचाना, ये मेरी माँ फातिमा ज़हरा है जो करबला में हुसैन की आते ही मातम शुरू कर चुकी है। फातिमा भी करबला में आई। अरे मेरे लाल, तेरी माँ तुझे करबला में अकेला नहीं छोड़ सकती है, मदीने से तेरे साथ करबला आई है। इधर तो फातिमा का मातम जारी है और उधर हुसैन खेमे के बाहर आए। अरे बनी असद के मर्दों, ये जमीन, ये करबला की जमीन, इतना इलाका हम तुमसे खरीदना चाहते हैं। बनी असद के लोग घबरा गए। मौला ये आपने क्या कह दिया? आप हमारे मेहमान हैं, मेहमान बन के यहाँ पे कयाम करें। हुसैन ने कहा बनी असद वालों, मैं दिन दो दिन चार दिन एक हफ्ते के लिए नहीं आया हूं, अब तो मुझे कयामत तक इसी जमीन पे आराम करना है, इसलिए जमीन खरीदूंगा और जो कीमत बाजार की है पूरी कीमत दूंगा, लेकिन दो शर्तें हैं। अदादारों जरा देखो, आपके आका ने आपको पहले याद किया, हम तो हुसैन को आज याद कर रहे, हम तो हुसैन को आज याद कर रहे। हुसैन ने हमें 61 हिजरी दो मुहर्रम करबला में पहुंच के याद किया, लेकिन देखो हम पूरी कीमत देंगे, पूरी कीमत दो शर्तें। पहली शर्त यह है, कयामत तक जब भी कोई जाहिर कोई जुवार हमारी कब्र की जियारत के लिए आए, उसे तीन दिन मेरा मेहमान बना के रखना और कहना ऐ जुवार, हुसैन ने तुझे अपना मेहमान करार दिया है, हुसैन की मेहमानी में रोज शब गुजार। अजादारों, हुसैन ने आपको मेहमान बना दिया है, करबला चाहिए, आका 61 हिजरी में कह चुके ये मेरे मेहमान मेरे घर पे आ रहे। और दूसरी शर्त बनी असद वालों, मेरी दूसरी शर्त यह है कि जब लश्कर यजीद चला जाए वो अपने नजीस लाशें ले जाएंगे, हमारे बेगोर और कफन लाशें जलती रेती पे पड़े होंगे, हमसे वादा करो जब लश्कर यजीद चला जाए तो आकर हमारे लाशों को दफन करके जाओगे। बनी असद के मर्दों ने हाथ जोड़े, मौला हमारी जाने आप पे कुर्बान, हमारा वादा है हम आपके लाशें दफन करेंगे, मगर ये इतना अहम मसला था हुसैन के लिए, खाना नहीं मांगा, पानी नहीं मांगा, खेमे नहीं मांगे, एक ही ख्वाहिश मेरे आका ने की है, लाशें दफन करना। देखो तुमने वादा किया है, मगर जाओ अपने घरों में और अपनी औरतों से कहो कि मैं उनसे बात करना चाहता हूँ। बनी असद की औरतों को पैगाम मिला, फातिमा ज़हरा के बेटे ने बुलाया है, फरजंद ज़हरा ने बुलाया है। औरतें अपना हिजाब संभालती हुई मैदान करबला में आई। अल्लाह अल्लाह, आज हमारी किस्मत जागी, हम भी इस काबिल हुए, हमारी शहजादी के बेटे ने हमें बुलाया। हाथ जोड़ दी, एक बार हाथ जोड़े, रोते हुए कहा फरजंदे ज़हरा हमें हमारे लिए क्या हुक्म है? कहा हो सकता है लश्कर यजीद के डर से तुम्हारे मर्द घरों से बाहर ना निकले, मुझसे वादा करो कि अगर तुम्हारे मर्द घरों से बाहर ना निकले तो जब फरात के किनारे पानी भरने आओगी, पानी भरते भरते हमारे लाशों को भी दफन करके जाना। अरे अकबर का लाशा जलती रेती पे ना रहे, अरे अब्बास का लाशा जलती रेती पे ना रहे, अरे कासिम के बदन के टुकड़े जलती रेती पे ना रहे, वादा करो। بنی اسد کی ساری عورتوں نے وعدہ کیا. ایک مرتبہ حسین نے کہا واپس تو جا رہی ہو, اپنے قبیلے کے بچوں کو بھیجوا دینا. 9 سال کے بچے, 10 سال کے بچے, آنا محمد کے ہمسن بچے گھبرائے گھبرائے آ گئے. اللہ اللہ, آج ہم بھی اس قابل ہو گئے کہ آقا نے ہمیں بلوایا ہے. ننے ننے ہاتھوں کو جوڑا, آقا ہمیں کیوں بلوایا ہے؟ کہا دیکھو, ہو سکتا ہے لشکر یزید کے ڈر سے تمہارے باپ اور ماں گھروں سے باہر نہ نکلے. مجھ سے وعدہ کرو کھیلتے کھیلتے فرات کے کنارے آؤ گے. ہمیں مجھے پتا تمہارے بدن میں اتنی طاقت نہیں کہ قبریں کھود سکو, تم لاشیں نہیں اٹھا سکتے, مگر وعدہ کرو کھیلتے کھیلتے فرات کے کنارے آؤ گے. اپنی مٹھیوں میں خاک لے کے ہمارے لاشوں پہ ڈال کے چلے جاؤ گے. ارے میرا آقا, میرا آقا, میرا مولا, کتنا خیال ہے اگر لاشیں دفن نہ ہو کم از کم ایک مٹھی مٹی کوئی ڈال دے. تو آئیے ایک آخری سوال سجاد سے کروں اور آج کی مجلس ختم کروں. آقا سجاد, جب آپ 11 محرم کو کربلا سے چلے, بابا کا لاشا جلتی ریتی پہ پڑا ہے. مولا ہم نے مانا, لشکر یزید لاشیں نہیں دفن کرنے دے رہا, ارے ایک مٹھی خاک ہی ڈال دیتے. مولا سجاد آپ کو پتا ہے نا, آپ کے بابا نے کہا ایک مٹھی مٹی بھی میرے لیے کافی ہے. مولا ایک مٹھی مٹی ڈال دیتے, پتا ہے آپ کا آقا سجاد کیا کہے گا؟ ارے آپ کو اپنے دونوں ہاتھ دکھائے گا. اے آزادارو, وہ جوان بیٹا کیا کرے, گلے میں توق ہے, ہاتھوں میں ہتھکڑی ہے, پاؤں میں بھیڑی ہے, ارے ایک مٹھی خاک بھی ڈالے تو کس طرح سے. اجرکم علی اللہ. پروردگارا میرے مظلوم آقا حسین, میری مظلومہ شہزادی زینب کبریٰ, میرے مظلوم امام سید الساجدین کے مصائب کا واسطہ, آج کی مجلس میں جتنے مومنین اور مومنات ہیں, ان کو, ان کے گھروں کو, ان کی روزی کے ذرائع کو, ان کی اولادوں کو دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما. خداوندہ ان مومنین کے گریہ اور ماتم کا واسطہ, ان کی ساری حاجتیں پوری فرما. ہمارے تمام مرحومین کی مغفرت فرما, بیماروں کو شفائے کاملہ عطا فرما. دنیا بھر کے مظلوم شیعان حیدر کرار, خصوصاً سیریا, بحرین, سعودی عرب اور پاکستان کے مظلوم شیعان حیدر کرار کی مدد فرما. ان پہ ظلم کرنے والوں کو نیست و نابود فرما, اور ان مظالم کے اختتام اور کربلا کے انتقام کے لیے حسین کے وارث امام زمانہ کے ظہور میں تعجیل فرما.